الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي، آمين يا رب العالمين. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. السلام عليكم ورحمة الله وبركاته. آپ سب کو بہت دن بعد آج ہمارا ریویو ہو رہا ہے آپ کا میرے ساتھ، تو انشاءاللہ تعالی شروع کرتے ہیں. کتاب الذکر والدعاء والتوبۃ والاستغفار. اور شروع کرنے سے پہلے آپ سب اپنی کتابیں اور نوٹس بند کر دیں گے، ٹھیک ہے؟ کوئی بھی کتاب سے دیکھ کے مجھے نہیں سنائے، کیونکہ کتاب سے دیکھ کے یا نوٹ سے پڑھ پڑھ کے سنانے کا کوئی فائدہ نہیں ہے، اس لیے کہ یہ ریڈنگ کا ٹیسٹ نہیں ہے، یہ فہم کا ٹیسٹ ہے، ٹھیک ہے؟ کہ آپ کو کتنا سمجھ میں آیا، آپ کے کتنے ذہن میں بیٹھا ہے. تو اگر ذہن میں کچھ نہیں بیٹھا ہے، ذہن خالی ہے صرف کتابوں میں لکھا ہوا، تو اس کا فائدہ کچھ نہیں ہوگا. اسی لیے ریویو سیشن سے پہلے ہم سب کو کچھ نہ کچھ تیاری کر کے آنی ہے. جو لوگ ریویو سیشن میں نہیں آ رہے، وہ لوگ اپنا کوئی جینوئن ریزن بتائیں کہ وہ کیوں نہیں آ رہے. جن لوگوں نے صرف اجازت لی ہوئی ہے ان کی جاب وغیرہ کی وجہ سے، وہ الگ بات ہے، لیکن ادروائز جو لوگ ایسی مجبوری نہیں رکھتے، ان کے لازم ہے کہ وہ تیاری کر کے آئیں. اگر آپ کی تیاری نہیں ہے یا آپ نے کلاس نہیں سنی ہوئی ہے، تو جب میں آپ سے سوال کروں، آپ اسی وقت ہی مجھے ضرور یہ بتا دیں کہ آپ کی تیاری نہیں ہے یا آپ نے کلاس نہیں سنی، ٹھیک ہے؟ کیونکہ ادھر ادھر سے لا کے اور جواب دینا، اس کا حاصل کچھ نہیں ہوگا، ٹھیک ہے نا؟ تو انشاءاللہ تعالی شروع کرتے ہیں. بہت ہی آسان سا چیپٹر ہے یہ، تو اس میں بہت ساری احادیث وہی ہیں جو آپ لوگوں نے بہت دفعہ سنی ہوئی ہیں. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. جی ناظرین، آپ بتائیں گی حدیث قدسی کس کو کہتے ہیں؟
جی استاذہ، حدیث قدسی اس کو کہتے ہیں جو آپ صلی اللہ علیہ وسلم کے، آپ صلی اللہ علیہ وسلم کہے پر ورڈ جو ہے وہ اللہ تعالیٰ کے ہو، اور جیسے اس کو فرسٹ پرسن میں بیان کر رہے ہیں آپ صلی اللہ علیہ وسلم، اللہ تعالیٰ کی طرف سے ہوتی ہے ورڈز بھی.
اچھا، آپ صلی اللہ علیہ وسلم کہیں اور ورڈز اللہ تعالیٰ کے ہوں، تو پھر قرآن تو یہی ہے، حدیث قدسی.
جی 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 جی. نہیں نہیں نہیں، وہ فرسٹ پرسن میں ہو استاذہ، جیسے اللہ تعالیٰ مطلب میں کہہ رہا ہوں، یا مطلب اس طرح سے حدیث قدسی ڈفرینٹ ہوتی ہے نا، فرسٹ پرسن میں ہوتی ہے. ورڈز
نہیں، ایسا اس کا یہ نہیں مانا ہے کہ فرسٹ پرسن میں. اب فرسٹ پرسن میں تو قرآن کی آیات بھی ہو سکتی.
جی جی نہیں، تو پھر حدیث تو وہی ہے کہ آپ صلی اللہ علیہ وسلم کے ورڈز اور اللہ کی طرف سے ہو، پھر وہ مطلب ورڈز نہیں، اللہ کی طرف سے وہی ہو، جیسے غیر مطلوع تلاوت جیسے جو.
جی جی، یعنی جو پہلے بولا نا، اس کا الٹ کر لیں.
الٹ ہے جی،
اللہ کی طرف سے نہیں ہے ورڈ، آپ صلی اللہ علیہ وسلم کی طرف سے ہیں، مانا اللہ تعالیٰ کی طرف سے. کیونکہ
مانا
کی طرف سے ہو گئے، پھر تو وہ قرآن ہے نا.
جی،
تو ورڈ اللہ تعالیٰ کی طرف سے ہیں، مگر وہ وحی کی ہی ایک قسم ہے، کیونکہ اللہ تعالیٰ کی طرف سے ہی آپ صلی اللہ علیہ وسلم کو وہ، یعنی جس کو ہم کہتے ہیں وحی غیر مطلوب، وہ آپ نے صحیح بتایا، اللہ تعالیٰ کی طرف سے ہی وہ معنی آپ کے دل میں ڈالا جاتا ہے، اور آپ صلی اللہ علیہ وسلم اپنے الفاظ میں بولتے ہیں. اسی لیے تو ہم حدیث کی کتاب میں پڑھ رہے ہیں نا اس کو، اور اسی لیے ہم اس کو حدیث قدسی کہتے ہیں، کہ معنی اللہ کی طرف سے ہے اور الفاظ آپ صلی اللہ علیہ وسلم کے. ٹھیک ہے، تو جب بھی کوئی پوچھے حدیث قدسی کیا ہے، تو آپ نے ایسے بتانا ہے. اور قرآن اور اس میں کیا ڈفرنس ہے؟ قرآن کا ورڈنگ بھی اللہ تعالیٰ کی طرف سے ہے، ورڈنگ بھی آپ صلی اللہ علیہ وسلم کی طرف سے نہیں. اور میں نے آپ لوگوں کو اس دفعہ بتایا بھی تھا نا کلاس میں، کہ حدیث کے الفاظ میں اور قرآن کے الفاظ میں بہت فرق ہے. اور آپ کبھی ضرور پڑھ کے دیکھا کریں، جو عربی میں حدیث لکھی ہوتی ہے، آپ کو خود فیل ہوگا، خاص طور پہ جنہوں نے پہلے بھی کورسز کیے ہیں قرآن کریم کے، تو آپ کو خود فیل ہوگا کہ یہ الفاظ تو بالکل الگ ہیں اس سے جو ہم قرآن پاک میں پڑھتے ہیں. ٹھیک ہے
جی، جزاک اللہ
خیر. جی رافیہ بیگم، آپ بتائیں گی کہ اللہ تعالیٰ سے گمان کرنے کا مطلب کیا ہے، کہ بندے کے گمان کے مطابق اللہ تعالیٰ ہوتا ہے.
जी अस्सलाम वालेकुम रहमतुल्लाहि बरकातुहू। अल्लाह ताला से
वालेकुम।
गुमान यानी कि अच्छा अगर गुमान रखेगा इंसान या अच्छा कोई भी चीज के लिए सोचेंगे तो उसी तरह से फिर अल्लाह ताला उसको नवाजता है, तो
जी
अल्लाह से अच्छा गुमान रखना चाहिए।
कोई कोई एग्जांपल देंगी, जैसे कि मसलन किसी ने कोई काम करना है तो उसके बारे में क्या गुमान रखा जाए अल्लाह ताला से?
मैंने उतनी तैयारी नहीं की उस्ताजा।
अच्छा चलें, अच्छी बात है कि आपने बता दिया, अगली दफा आप तैयारी करिएगा। जी नसरीन, मसलन आप कोई दुआ करते हैं तो क्या गुमान रखें अल्लाह ताला के बारे में?
अस्सलाम वालेकुम वरहमतुल्लाहि
अल्लाह
वबरकातुहू। अल्लाह ताला से हमेशा अच्छा गुमान रखना चाहिए, और जब भी कोई मतलब दुआ या कुछ करें तो यही दुआ करें कि अल्लाह ताला से ये उम्मीद रखें कि ये इंशाल्लाह पूरी होगी। अल्लाह अल्लाह से अच्छा गुमान रखना बदगुमानी मतलब कुफर के उसमें चली जाती है ना।
तो अगर हम ये हर वक्त गुमान रखें, अच्छे गुमान का मतलब मैं ये आपसे की बात से अगर लेती हूँ कि बस अल्लाह ताला तो माफी कर देना, अब डरने की कोई बात नहीं है, वो तो गफूर रहीम है ही, तो ये अच्छा गुमान है, तो अल्लाह ताला ने
नहीं
तो कहा है गुमान अच्छा ही रखो, तो फिर मैं अच्छा ही गुमान रखती हूँ तो मुझे डरने की क्या जरूरत है फिर?
नहीं वो दिल में मोमिन तो होता है ना, खौफ और रजा के दरमियान उसकी हालत होती
सही
है ना। तो हजूर सल्लम ने इसे फरमाया था कि अल्लाह ताला से यानी शको शुबात वाली नहीं मानेंगे, अल्लाह तू चाहे ये कर दे, अल्लाह चाहे ये कर देना उससे, यानी दुआ मांगे वो अता करने वाले, तो अल्लाह ताला भी हमारे हक में
हाँ,
जानते
लेकिन
हैं,
गुमान के
वो
बारे में
हमारे लिए क्या
बताएं,
चीज देते
गुमान
हैं।
मतलब दुआ में ही गुमान क्या रखा जाए,
दुआ
या
में
कोई
गुमान
काम करने
की
लगे
अच्छा
हैं, कोई काम करने लगे तो क्या गुमान रखा जाए?
गुमान अच्छा रखा जाए दिल में, ये
वो क्या
खौफ
होता है अच्छा गुमान?
उम्मीद और खौफ के दरमियान दरमियान मोमिन की कैफियत होती है ना, वो
अगर
बिल्कुल
अगर मैं अगर मेरे दिल के अंदर ये बात है कि अल्लाह ताला की पकड़ भी बड़ी सख्त है, तो ये मैंने क्या बुरा गुमान रखा है?
नहीं, वो तो अल्लाह ताला की जो है ना अस्माए सिफाती और जो जाती नामों में उनकी कहार है, जबार भी है और वो रहीम करीम भी है ना, तो दोनों पे उस पे ये ईमान तो दोनों पे लाना है। लेकिन आपने जाहिर है जब हम इस्तखारा भी करते हैं तो दिल में यही बात करते हैं कि ये चीज हमारे लिए हक में बेहतर है, तो हो जाए नहीं तो अल्लाह ताला को ज्यादा पता, हमें तो नहीं पता। लेकिन हजरत सल्लम ने ये कहा है जब भी दुआ मांगे वसूख से मांगे ना, ये ना करें कि
सही
अल्लाह तू चाहे तो ये कर दे ये ना कर दे, यानी अल्लाह ताला तो सब कर सकते हैं, वो मतलब कादर मुतलिक है।
सही ठीक है। अच्छा
इस तरह सब
थोड़ा
क्यों अब पता नहीं है।
जज़ाकअल्लाह खैरन, आपने काफी हद तक बिल्कुल सही जवाब दिया। थोड़ा सा मैं इसको और आपको एक्सप्लेन कर दूं कि बंदे के गुमान के मुताबिक, यानी जब भी बंदा अल्लाह ताला के बारे में कोई बात का सोचे कि जैसे मैंने आपसे पूछा कि ये काम मैं करने लगी हूँ, तो अल्लाह ताला इसका जरूर अच्छा ही करेगा, इसका जो भी अंजाम होगा अल्लाह अच्छा ही करेगा, अल्लाह मेरे लिए अच्छा ही फैसला करेगा। दुआ करने लगे हैं तो अल्लाह ताला जरूर मेरी दुआ को सुनेगा, वो जरूर सुनता है। ये कह देना आए अल्लाह हमारी कहाँ सुनता है, आप हमारे लिए दुआ करें, हम तो बड़े गुनाहगार हैं, अल्लाह हमारी कहाँ सुने, ये क्या है? ये है बुरा गुमान। जब आप कहते हैं ना अच्छा या बुरा गुमान, तो देखिए आपको पता भी होना चाहिए कि अच्छा या बुरा गुमान क्या होता है। सिर्फ अगर हम इसको रट लें कि जो है ना गुमान अल्लाह के बारे में होना चाहिए, वो अच्छा ही होना चाहिए, वो अच्छा क्या है? प्रैक्टिकल सेंस में देखें तो अच्छा क्या है? अच्छा इसी तरह जब हमारे पास कोई कोई ऐसी चीज आ जाती है, कोई ऐसी अल्लाह ताला माफ करे, कोई बुरी खबर, कोई 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 जो हमें लगती है कि ये बुरा हुआ है, उसमें भी हमारा गुमान अल्लाह के बारे में क्या होना चाहिए? ये नहीं कि अल्लाह ने मेरे साथ ऐसा क्यों किया, क्या वो ऐसा है उसने मेरे साथ ये फैसला किया, बल्कि उसमें क्या गुमान होना चाहिए? अल्लाह ने किया है ना, अच्छा ही किया है, जरूर अच्छा ही होगा। ये है गुमान किसी के बारे में करना, ठीक है? कि व्हाट डू यू थिंक अबाउट अल्लाह सुब्हान तआला, जब आप उसके बारे में सोचते हैं तो आपकी सोच कैसी होती है कि वो क्या मेरे लिए करता है, जो भी मेरे लिए फैसले करता है, जब भी मैं दुआ करती हूँ या आगे मैं कोई काम करने वाली हूँ या जो हो चुका है, उन सब में अच्छा गुमान, ठीक है? अब ये कोई गुमान नहीं होता कि हाँ अल्लाह के बारे में हम अच्छा गुमान करते हैं, यानी अल्लाह ताला तो अब काफिरों को भी बख्श देगा, अल्लाह तो अब कर देगा, को हमने अच्छा गुमान करना, ये तो फिर सरी नस के खिलाफ हो गया ना। नस समझते हैं, नस का समझ आती है आप लोगों को, नस क्या होती है? कुरान और हदीस को नस कहते हैं ना, तो नुसूस के खिलाफ हो गई ये बात। तो वो बात नहीं कि हम अपनी तरफ से ही कोई कोई गुमानियां लेके बैठ जाएं, वो तो ऐसी चीज तो अपने आप को धोखा देना है, तो कुछ गुमानियों में खुद को मुब्तला की रखे और गए हम अल्लाह से बड़ा अच्छा गुमान कर रहे हैं, क्योंकि किसी ने कहा जी मैं तो बस अच्छा ही गुमान रखती हूँ अल्लाह के बारे में, क्योंकि मैं कहती हूँ बस उसने माफ ही कर देना है ना, तो इसलिए वो कोई परवाह ही नहीं करती थी। तो ये नहीं होता कि मैं अपनी तरफ से ही एक चीज बना के और फिर वो शुरू कर दूं। यू हैव टू अंडरस्टैंड व्हाट डज गुमान मीन। अच्छा गुमान क्या होता है? अच्छा गुमान यानी मैं अपनी तरफ से सोचे बना के बैठ जाऊं, आप अपनी तरफ से सोच बना के बैठ जाए, अच्छा गुमान हो गया? नहीं, अच्छा गुमान ये कि जो रियलिस्टिक, जो अल्लाह ताला ने कुरान और हदीस में बताया उसके मुताबिक ही हो, ठीक है, उससे हटके नहीं हो। जब अल्लाह ताला फरमाता है कि मैं सुनता हूँ तुम्हारी दुआ, तुम मुझे पुकारो, तो इसका मतलब ये है वो गुमान जो एक अच्छा गुमान अल्लाह से करते हैं। और कभी जुबान से ये ना कहें हम तो इतने अरसे से मांग रहे हैं, कुछ हो ही नहीं रहा, पता नहीं क्या बात है, पता नहीं अल्लाह हमारी सुनता नहीं है या क्या, या मेरी तो कबूल ही नहीं होनी, मेरी कहाँ कबूल होती है, या ये जो मुसीबत मेरे पर आई है पता नहीं अल्लाह को मैं पसंद ही नहीं हूँ, जो ऐसा उसने मेरे साथ किया है, पता नहीं वो मेरे साथ ऐसा क्यों करता है। इस तरह की बातें जो है ना ये नहीं सही। अल्लाह तूने हमें ही क्या देख लिया था इस मुसीबत के लिए, अस्तग़फ़िरुल्लाह। इस तरह की बातें ये हैं बुरे गुमान, ठीक है, जबकि इससे बिल्कुल उलट चीज़ें हमें कुरान पाक में मिलती हैं। तो इससे पता चलता है कि गुमान भी राइट गुमान कौन सा है, जो कुरान और हदीस के मुताबिक हो। सही। अच्छा जी जी नफीसा, आप बताएंगी कि अल्लाह ताला का एक हाथ करीब होना, हमारा जब हम एक बालिश करीब हो, और अगर एक हाथ करीब हो रहे हैं हम तो वो दो हाथ करीब हो रहा है, हम चल के जा रहे हैं वो दौड़ के आता है, इसका क्या माना हुआ?
जी, अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू। जी
मतलब ये कि अगर हम एक हाथ करीब होते हैं, यानी कि अगर हम अल्लाह के अहकामात मानते हैं तो वो हमारे करीब होता है, वो हमें और ज्यादा तौफीक देता है कि हम और नेक अमल करें और मतलब अल्लाह के अहकामात माने, ये मतलब होता है। अगर हम बहुत ज्यादा अल्लाह ताला के बिल्कुल सही काम कर रहे हैं, अल्लाह का हुक्म मान रहे हैं और उसकी तरफ, तो वो इसका यही मतलब है कि अल्लाह और ज्यादा हमें तौफीक देता है। वो कहते हैं ना कि अगर आप अल्लाह की सारी बातें मानो तो वो आपके हाथ, नाक, हाथ और आंखें सब बन जाता है। इसका ये मतलब होता है कि वो बुरे कामों से भी हमें रोकता है ना।
सही सही। अच्छा कुर्बत का माना क्या हुआ, क्या
गुरबत का
क्या
माना
देखा
यही
तुमने?
है कि मुझे तो बस इतना ही याद आ रहा है और मुझे इससे ज्यादा
जो आपने बताया, आपने एक डिफरेंट बात बताई है जो यहाँ पे है। अच्छा मैं आपको बताती हूँ, जो यहाँ पे है वो थोड़ा सा डिफरेंट कहा जा रहा है कि कुर्बत की बात हो रही है। कुर्बत की बात में क्या है कि एक तो बात आपको ये समझनी चाहिए कि अल्लाह ताला कोई फिजिकली फिजिकली किसी से करीब नहीं हो रहा, बल्कि जैसे हम कहते हैं कि फलां मेरे दिल से इतना करीब है, अब वो बैठा हुआ है कहीं और, किसी मुल्क में, किसी ऑस्ट्रेलिया में बैठा हुआ है, कहाँ बैठा है, आप कहते हैं वो मेरे से इतना करीब है। इसका मतलब क्या होता है कि मोहब्बत में, लगाव में, दिली ताल्लुक में वो माना है। ये मतलब नहीं कि अल्लाह करीब आ जाता है उसके फिजिकली, अल्लाह ताला माफ करे, ऐसा ऐसी नहीं है, बल्कि ये हदीस बताती है कि आप जब अल्लाह ताला की तरफ कदम बढ़ाते हैं, मतलब है किसी भी सूरत में, इताद की सूरत के अंदर, अल्लाह के जिक्र की सूरत के अंदर, अल्लाह ताला के अहकामात को बजा लाने की सूरत में, गुनाहों से बचने की सूरत में, बहुत सारे तरीके हैं, लेकिन जब भी आप अल्लाह से करीब होने की कोशिश करते हैं तो अल्लाह ताला आपसे बढ़ के ज्यादा इंथुजियास्टिक है कि आपसे करीब हो। आप एक बात नोट करें यहाँ पे सब, कि पहल किसकी तरफ से है? बंदे की तरफ से कि अल्लाह की तरफ से? पहल बंदा करेगा तो फिर अल्लाह ताला उसे, देखें क्या आया कि वो बंदा एक बालिश अल्लाह से करीब होता तो अल्लाह ताला एक हाथ करीब होता है, वो एक हाथ करीब होता तो अल्लाह दो हाथ करीब होता है। तो पहल कौन कर रहा है? बंदे की तरफ से फर्स्ट स्टेप होगा तो अल्लाह ताला उसे करीब होगा। ऐसा नहीं है कि बंदा तो हाथ पे हाथ धर के बैठे रहे, जैसे कोई लोग कहते हैं आप बस दुआ करें हमारे, तो दुआ तो करें भाई, आप क्या कर रहे हैं? वो कुछ नहीं है, हमने नहीं कदम उठाना, यानी यू हैव टू मेक सम एफर्ट। ये एफर्ट की तरफ इशारा है कि आप एफर्ट करते हैं ना कुछ, किसी किस्म की भी एफर्ट अल्लाह के करीब होने की, तो अल्लाह ताला अप्रिशिएट करता है आपकी उस एफर्ट को, चाहे वो एक कदम के बराबर क्यों ना हो, यानी चाहे वो छोटी सी एफर्ट ही क्यों ना हो, लेकिन डू सम एफर्ट, ऐसे नहीं बैठे रहें कि बस अल्लाह कर देगा ना, वो बस आप दुआएं करें, आप दुआएं करें और आप क्या करें, कुछ भी नहीं करें, नहीं, उससे हासिल कुछ नहीं होगा। आपको उठाना पड़ेगा कदम, तब अल्लाह ताला आगे बढ़ता है आपकी तरफ। तो अगर आपके अंदर इतनी चाहत है, अल्लाह देखता है ना कि क्या बंदे की सिर्फ बातें ही हैं या ये कोई कदम भी उठाता है। आपने अगर एक कदम भी, एक स्टेप फॉरवर्ड भी आप गए हैं अल्लाह की तरफ, उससे करीब होने के लिए, आपने कोई काम शुरू किया या आपने कोई गुनाह से रुके हैं या आपने कोई और ऐसी चीज शुरू की है कि जो कि अल्लाह ताला को राजी करने के लिए, कि अल्लाह का कुर्ब मुझे मिल जाए, तो आपने एक स्टेप उठाया ना, आप जब एफर्ट करेंगे तब अल्लाह ताला की तरफ से जवाब आता है कि अल्लाह भी आपसे करीब होता है। तो आपकी छोटी एफर्ट को भी अल्लाह ताला कितनी गुना अप्रिशिएट करता है। लेकिन याद रखिए, एफर्ट आपको करनी पड़ेगी तब अल्लाह ताला का कुर्ब मिलता है, एफर्ट के बगैर नहीं है, ठीक है। हाँ, और ये है कि आप जब छोटी सी भी एफर्ट करेंगे तो देखो फिर अल्लाह ताला कितना ज्यादा आपको अपना कुर्ब अता फरमाता है। और फिर हमें इससे एक और बात पता चलती है कि जब इंसान अल्लाह ताला के करीब होना चाहता है तो ऐसे नहीं है कि अल्लाह ताला उसको ऐसे ही छोड़ दे। इसका मतलब है कि अल्लाह ताला भी वो अशकूर है ना, कदरदान है, अल्लाह भी उसकी कदरदानी करता है। अल्लाह ताला उसकी उस स्टेप उठाने के ऊपर अपनी तरफ से भी अल्लाह ताला आगे बढ़ता है, समझ आई, यानी उसके लिए और कुर्बत के दरवाजे खोल देता है अल्लाह ताला, ठीक है। और दूसरी जो मैंने आपको इम्पोर्टेंट बात बताई कि इसका माना फिजिकली करीब होने का नहीं है कि अल्लाह को फिजिकली करीब आ जाता है, ठीक है। अच्छा, शादी आप बताएंगी कि अल्लाह ताला को ताक अदद पसंद है, इसका माना क्या है?
यानी अल्लाह ताला को वितर पसंद है, जिस तरह अल्लाह ताला के 99 नाम है या 3 7, ये सब वितर है। तवाब के साथ चक्कर है, इसी तरह सही के हैं, इसी तरह ये मुख्तलिफ, ये ताक आदत पसंद है अल्लाह ताला को।
अच्छा, तो अब हम 41 दफा फिर सूरह यासीन पढ़ा करें
नहीं,
ताकि।
जिसका हुक्म जिसका आया है उसका करेंगे, ये नहीं है कि हम अपने तौर से बनाए
अच्छा,
कि, या
नमाजों में कोई है ताकत?
जो अल्लाह ने बताए हैं नमाजों में, बस वहाँ वितर है ना, 3 वितर जो करते हैं।
ठीक है, वो रात की नमाजों में हो गया और दिन की नमाज में।
दिन की नमाजों में जो है, मगरिब के 3 फर्ज हैं।
अच्छा, देखिए दिन की नमाजों में भी सुभान अल्लाह कैसे है कि पूरे दिन की नमाजें ना इवन है, और जो आखिरी नमाज है मगरिब की, वो सारी दिन की नमाजों को ऑड कर देती है। और रात की नमाज आप इशा पढ़ते हैं, उसके बाद तहज्जुद, जितने मर्जी आप नफल पढ़े, एंड में जाके आप उसको भी वितर कर देते हैं, उसको भी ऑड कर देते हैं। जब आप 1 या 3 या 5 या 7 वितर पढ़ते हैं तो वो सारी नमाज इशा और उसके बाद के जितने भी नवाफिल हैं रात की, पूरी नमाज आपकी ताक हो जाती है, अल्हम्दुलिल्लाह। जी राहत, आप बताएंगी अल्लाह ताला के नामों के बारे में कि अल्लाह ताला के कौन से नाम 99 हैं, 99 नाम यहाँ पे कहा गया।
जी, अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम अस्सलाम।
ये जो 99 नेम हम बचपन से अभी तक किताबों में भी देखते हैं, कुरान के बाहर जहाँ दूसरी और जितनी भी दुआओं की किताबें हैं उन पे लिखे जाते हैं, तो ये रवायत मतलब ज़ईफ है, बताई गई है तो ये ज़ईफ है। ये उल्मा का कहना है कि ये 99 नेम यही नहीं है, इसके अलावा भी अल्लाह सुबहाना तला के नाम हैं जो सही कुरान में जिक्र है। और अबू सैफ ने हमें बताया था तो वो किताब का भी हवाला दे दिया था। तो ये 99 नेम याद करने से मतलब जन्नत में अल्लाह ताला जगह दे देते हैं। और क्या पूछा
याद
आपने?
करने का माना क्या है?
याद करने का वो ये, इनको इनको याद मीनिंग से समझ के याद किया जाए और इनके मुताबिक अमल किया जाए। यही नहीं है कि इनको लिख लिया जाए या गिन लिया जाए, ये काफी नहीं है। इनके मायने और इनके मुताबिक अमल किया जाए, 99 नेम ऑफ अल्लाह के।
अच्छा, ये जो आपने एक बात सिर्फ इसके अंदर तस्हीह कर ले कि ये जो कोई रिवायत इसके बारे में है ही नहीं, ज़ईफ वगैरह की तो छोड़े, कोई रिवायत ही नहीं है कि ये नाम है हाँ ये देखें, एक एक कोशिश है, उलमा की कोशिश है कि उन्होंने कहा कि 99 नेम, तो हम कहाँ से 99 नेम निकालें, तो उन्होंने कुराने पाक में से या अहादीस में से अल्लाह ताला के नामों को निकाला। और उसके अंदर उस एफर्ट में उन्होंने फिर ये भी किया कि जहां पे फेल है ना अल्लाह ताला का कोई, यानी कोई काम है, मसलन है अल्लाह ताला अजीजुन जुन्तकाम है, अल्लाह ताला इंतकाम लेने वाला है, तो अल मुंतकिम अल्लाह ताला का नाम कर दिया, वहां पे फेल की सूरत में आया, लेकिन उस फेल से उसका अल्लाह ताला के एक सिफाती नाम बना लिया। बाज तो अल्लाह ताला के अस्माए हुस्ना वैसे ही हैं कुरान पाक में, जैसे समीह है, बसीर है, रहमान है, और रहीम है, असलाम है, इस तरह के नाम, अल अजीज, अल हकीम, ये सारे नाम ऑलरेडी मौजूद हैं, तो यहाँ तक तो ठीक है, लेकिन वहां पे थोड़ी सी जहाँ पे, यानी गलती तो नहीं कह सकते, मगर थोड़ी सी जो जहाँ पे डिफरेंस ऑफ ओपिनियन भी है स्कॉलर्स में, और जहाँ पे थोड़ा सा एक वो आ जाता है कि कहीं बेअदबी का आंसर ना आ जाए, जब फेल से खुद उन्होंने इसम बनाए अस्माए हुस्ना अल्लाह ताला के, उसके फेल से बनाए, वजह क्या है कि अल्लाह ताला मसलन है कि मसलन है कि अल्लाह ताला जरर पहुंचाने वाला है, या अल्लाह ताला अजाब देने वाला है, या इस तरह की कोई चीज जब आती है, तो उससे अल्लाह ताला का नाम बिल्कुल वैसा रख देना वो अदब के खिलाफ हो जाता है। देखिए अब इब्राहिम अलैहिस्सलाम ने भी जब उनको बीमार हुए थे, तो उन्होंने ये नहीं फरमाया था, हालांकि बीमारी अल्लाह की तरफ से आती है, उन्होंने ये नहीं फरमाया था जब अल्लाह मुझे बीमार करता है तो फिर वो मुझे शिफा, नहीं, उन्होंने कहा जब मैं बीमार होता हूँ तो वही मुझे शिफा देता है, तो ये अदब के खिलाफ होता है। तो इसलिए दूसरे उलमा ने कहा कि नहीं, आप ऐसे नहीं कह सकते, तो आप इस तरह से इन नामों को आप इनको इन फेलों से ये अस्मा नहीं बना सकते, तो उन्होंने अदब के तकाजे के तौर पर यह कहा। और जहां तक यह है कि 99 नाम, क्या अल्लाह के सिर्फ 99 नाम है? नहीं, अल्लाह ताला के बेशुमार और नाम है, सिर्फ 99 कहा गया कि 99 आप याद कर लेना तो काफी है। अब बेशुमार नाम वो कौन से हैं और अल्लाह के नाम, आपको पता है एक हदीस में एक दुआ आती है कि अल्लाह ताला मेरे सामने नहीं है वो, इसके एंड में है, وجعل القرآن ربيع قلبي ونور صدري وجلاء حزني وذهاب همي وغمي اللهم إني عبدك ابن عبدك, ऐसे करके दुआ है। तो उसके अंदर आप उसमें देख लीजिएगा, दुआओं की किताब है, उसमें ये है कि अल्लाह ताला तेरे जो नाम जो तूने रखे अपने लिए, या जो तूने किसी मखलूक को बताए, या तेरे और जो भी नाम है, इसका मतलब है कई नाम है, हमें नहीं पता अल्लाह ताला के वो कौन से नाम है। तो सुभान अल्लाह, अल्लाह ताला के और भी बेशुमार नाम हैं, ठीक है, जो कई मखलूक को पता है और कई मखलूक को नहीं पता है। अच्छा जी जी फरजाना, आप बताएंगी कि दुआ मांगने में किस चीज की मुमानियत है?
अस्सलाम वालेकुम वरहमतुल्लाह।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहु।
जी उसमें ये कि शर्त नहीं जैसे बांधनी चाहिए, ये नहीं कहना चाहिए कि अल्लाह अगर तू चाहे तो मुझे दे दे, ना चाहे तो, इस तरह की कोई बात, यानी कि कोई इख्तियार की बात नहीं करनी चाहिए। जी
क्यों ऐसा है?
क्योंकि अल्लाह पूरे खुद उसको पूरे इख्तियार आते हैं, वो चाहे तो हमें कहने की जरूरत नहीं, हम पूरे वसूख के साथ मांगें। अल्लाह ताला 70 माओं से बढ़ के प्यार करने वाला, जो हमारे हक में कबूल की जो दुआ होगी वो कबूल करेगा, तो ये नहीं कहना चाहिए अगर तू चाहे ना चाहे तो, खैर की दुआ अपनी पुख्ता इरादे के साथ मांगना चाहिए।
ठीक है, शाबाश। एक्चुअली जब हम कहते हैं ना, आप इस तरह से इसको समझें, जब कहते हैं अल्लाह अगर तेरी मर्जी है तो तू दे दे, अगर तेरी मर्जी नहीं है तो ना दे, तो इसका मतलब है कि क्या आपने अल्लाह से ज़बरदस्ती को करवा लेना था? अगर उसकी नहीं मर्जी होगी तो वो वैसे ही नहीं देगा, आपके कहने से नहीं होगा कि आपको अल्लाह को ऑप्शन देनी पड़ रही है कि अल्लाह अगर तेरी मर्जी है तो दे, अगर नहीं है मर्जी है तो ना दे। आप कौन होते हैं अल्लाह को ऑप्शन देने वाले ना? तो हम तो अल्लाह के ऊपर कभी कोई चीज़ की ज़बरदस्ती कर ही नहीं सकते, कोई उसको ऑप्शन दे ही नहीं सकते, वो तो उसकी मर्जी ही होगी तो उसने देना है, और उसकी नहीं मर्जी होगी तो उसने नहीं देना। ठीक है, तो इसलिए ये कहना कि अल्लाह अगर तेरी मर्जी है तो तू दे दे, तो ये कहना जायज नहीं है। और बाज लोग इसको बड़ा अदब समझते हैं, کہ بڑی اس میں میری عاجزی ہے کہ میں کہہ رہی ہوں اللہ تیری مرضی ہے تو تو دے دے, اللہ تیری مرضی نہ ہو, جیسے کہ ہم بڑی ریسپیکٹ شو کر رہے ہیں. نو, یہ ریسپیکٹ نہیں ہے, یہ تو بلکہ اس سے منع کیا گیا ہے. لیکن جب ہمیں نہیں پتا ہوتا نا تو ہمارے لوگ ہم اس قسم کی غلطیاں کر دیتے ہیں دعائیں مانگنے میں, اور اس کو اپنی عاجزی سمجھتے ہیں کہ دیکھو ہم نے کتنی اچھی بات کی ہے. اللہ نہیں, اگر تیری مرضی نہ تو دے, بے شک نہ دے, کیونکہ تجھے ہی پتا ہے اللہ, تو تیری مرضی ہے. نہیں, ہاں آپ یہ ضرور کہہ سکتے ہیں اے اللہ اگر اس میں میری بھلائی ہے تو اللہ مجھے عطا فرما دینا, ایسے کہہ سکتے ہیں جیسے آپ استخارے میں بھی کہتے ہیں. لیکن یہ نہ کبھی کہیں کہ اللہ اگر تیری مرضی ہے تو دینا اور نہ مرضی ہے تو نہ دینا. کوئی رہ گیا یہاں پہ جس سے میں نے سوال نہیں کیا؟ اب دیکھیں اگر آپ لوگ آئیں گے ہی نہیں کلاس میں, جو لوگ نہیں ہیں یہاں پہ اگر نہیں آئیں گے تو پھر میں کس سے پوچھوں گی؟ یہ الرحمہ حدیث.
جی السلام علیکم رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. آپ سے میں نے نہیں پوچھا؟
جی.
اچھا, ماشاء اللہ شبنم ہمیشہ ریگولر آتی ہیں تو مجھے ایسے ہی لگا کہ میں ان سے پوچھ چکی ہوں. ماشاء اللہ عظیم دے ان کو جو سب ریگولر آنے والے لوگ ہیں. کیا موت کی تمنا کر سکتے ہیں جبکہ اشد تکلیف ہو, بہت تکلیف میں ہے کوئی مریض, تو کیا تب موت کی تمنا کی جا سکتی ہے؟
جی, آپ صلی اللہ علیہ وسلم کی حدیث جو روایت کی گئی کہ حضرت خباب جو تھے وہ بہت زیادہ تکلیف میں تھے, تو انہوں نے فرمایا تھا کہ اگر آپ صلی اللہ علیہ وسلم منع نہیں فرماتے تو میں ضرور موت کے لیے دعا کرتا, لیکن آپ صلی اللہ علیہ وسلم نے منع فرمایا کہ اپنے لیے موت نہیں مانگو.
جی شاباش, اپنے لیے موت نہیں مانگو. تو پھر اگر تکلیف ہو تو ہم کیا کہیں؟ اگر بہت زیادہ تکلیف انسان کو,
اس میں یہ دعا کر سکتے ہیں کہ اللہ تعالیٰ اگر میری زندگی مطلب میری اور زندگی بہتر ہے, میرے لیے اس میں خیر ہے اور میرے لیے بھلائی ہے, تو اللہ تعالیٰ مجھے زندہ رکھ, اور اگر میرے لیے موت میں بہتری ہے اور اس میں خیر ہے بھلائی ہے تو مجھے پھر موت دے.
ایک حدیث میں دعا بھی اس قسم کی آپ صلی اللہ علیہ وسلم نے جو یہ دعا بھی بتائی ہے نا, تو اس میں بھی ہمارے لیے خیر ہے کہ اگر ایسی ہی کچھ اتنی زیادہ کوئی تکلیف ہو جائے تو پھر انسان صرف اتنا کہہ سکتا ہے. اور بعض دفعہ اللہ تعالیٰ ہم سب کو معاف کرے, اللہ ہماری زبانوں کو بھی پاک کرے کہ ہم بعض دفعہ مصیبت آتی ہے تو ہم کیسے بولنے لگتے ہیں کہ ہائے اللہ مجھے موت دے دے, اس دن کو دیکھنے سے پہلے تو مجھے موت آ جاتی. تو یہ کیا ہے, موت آ جاتی تو مطلب ہے کہ آپ موت کی تمنا کر رہے ہیں, موت کو مانگ رہے ہیں. تو یہ چیزیں ہمیں اپنی زبانوں سے نکالنی ہے کہ ہم ایسی کوئی چیز بھی زبان سے نہ بولیں. جی ٹھیک ہے, میں نے دیکھ لیا, چیک کر لیا کہ الحمدللہ آپ لوگ اور بھی لوگ بیٹھے ہیں. جی شہناز فاطمہ. وعلیکم السلام ورحمۃ اللہ. اگر موت کی تمنا ناجائز ہے تو پھر اس کا کیا مطلب ہے کہ جو اللہ کوئی ملاقات کو ناپسند کرتا ہے تو اللہ بھی اس سے ملنا ناپسند کرتا ہے, پھر اس کا کیا مطلب ہے؟
جی اس کا مطلب یہ ہے کہ جو مومن بندہ ہوتا ہے اور جب موت کا وقت آتا ہے اور جب وہ اب دیکھتا ہے کہ اس کے ساتھ اچھا معاملہ کیا جائے گا, فرشتے آتے ہیں اچھے فرشتے, تو وہ اس وقت دنیا میں نہیں رہنا چاہتا, بلکہ وہ چاہتا ہے کہ جتنا جلد ہو وہ اس دنیا سے جائے اور اللہ سے ملاقات کرے.
شاباش, ویری گڈ, بالکل. آپ کو پتہ ہے جب یہ حدیث آپ صلی اللہ علیہ وسلم نے سنائی تھی, جب آپ صلی اللہ علیہ وسلم نے یہ بات حضرت عائشہ رضی اللہ عنہا سے فرمائی تھی کہ جو آدمی اللہ سے ملنے کو پسند کرتا ہے اللہ بھی اس سے ملنے کو پسند کرتا ہے, جو ملنے کو ناپسند کرتا ہے اللہ بھی اس سے ملنا ناپسند کرتا ہے, تو عائشہ رضی اللہ عنہا نے بولا کہ موت کو تو ہم سب ناپسند کرتے ہیں. یہی جو میں نے آپ سے بات پوچھی ہے کہ اگر موت کی تمنا ہی ناجائز ہے تو پھر اس کا مطلب کیا ہوا, تو پھر آپ صلی اللہ علیہ وسلم نے یہی بات بتائی تھی کہ موت کے وقت یعنی انسان جب اپنا دیکھنے لگتا ہے تو کچھ لوگ ہوں گے وہ تو اللہ سے ملنا نہیں پسند کریں گے, اس لیے کہ ان کو پتا ہے کہ انہوں نے کیا کیا ہوا, تو پھر اللہ کو بھی ایسے لوگوں سے ملنے کا کوئی شوق نہیں ہے. اچھا جی, جی شکیلہ آنٹی آپ بتائیں گی کہ ذکر سے کیا مراد ہے, کہ اللہ تعالیٰ کا ذکر کرنا, کہ اللہ تعالیٰ نے فرمایا کہ جو مجھے یاد کرتا ہے تو میں اس کے ساتھ ہوں, تو وہ کون سا وہ ذکر ہے؟ وَأَنَا مَعَهُ إِذَا ذَكَرَنِي, جب وہ مجھے یاد کرتا ہے تو میں اس کے ساتھ ہوتا ہوں, تو کون سا ذکر ہے جب یاد کرتے ہیں تو اللہ ساتھ ہوتا ہے؟
ذکر میں تو بہت سے الفاظ آتے ہیں, جیسے سبحان اللہ, الحمد للہ, اور لا الہ الا اللہ, یہ سب ذکر ہی ہیں, جس میں سب سے زیادہ بہتر کے لیے کہا گیا کہ لا الہ الا اللہ مطلب سب سے اچھا ذکر ہے اللہ تعالیٰ کے لیے. تو جب انسان اللہ کا ذکر کرتا ہے تو وہی قربت والا معاملہ ہو جاتا ہے اس لیے کہ جتنا یاد کرے گا اللہ تعالیٰ کو اتنا ہی اللہ سے قریب ہوگا, اسپریچولی اس کی اتنی ہی مطلب قوت یا قربت جو ہے وہ ہوتی جاتی ہے.
یاد جو ہے وہ دل کا عمل ہوتا ہے یا صرف زبان کا ہوتا ہے؟
یاد جو ہے وہ دل سے, دل کا عمل ہوتا ہے. زبان سے تو ادھر ادھر دیکھ بھی رہے ہیں, کچھ اور سن بھی رہے ہیں, ٹی وی بھی دیکھ رہے ہیں اور تسبیح بھی پڑھ رہے ہیں یا غفور یا غفور کچھ بھی پڑھ رہے ہیں, تو وہ اس کا تو کوئی فائدہ نہیں ہے کیونکہ ہمارا ذہن کہیں اور ہے, آنکھیں کہیں اور ہیں, دل کہیں اور ہے, تو اس سے کوئی فائدہ نہیں. دل تو یہ ہے کہ اللہ تعالیٰ کا ذکر انسان میں زیادہ بہتر یہ کہ تنہائی میں کرے تاکہ خشوع و خضوع بھی اس میں ہو اور مطلب صداقت اس میں ہو, خلوص اس میں ہونا چاہیے.
جزاک اللہ خیر. اچھا ایک بات آپ لوگوں کو بتا دوں, جو جیسے میں نے ابھی یہ پوچھا نا کہ یاد دل کا عمل ہے یا صرف زبان کا ہے, ظاہر ہے صرف زبان کا تو نہیں عمل ہے کہ زبان سے طوطے کی طرح بولتے جائیں اور پھر دل اس میں ساتھ ہی نہ شامل ہو, اور اصل میں یاد تو ہوتی ہی دل سے ہے نا, تبھی زبان پہ آتا ہے کسی کا نام. دل میں کسی کو یاد کرتے ہیں تو تبھی آپ اس کا ذکر کرتے ہیں نا, آپ کو بچہ یاد آ رہا ہے, آپ کو کوئی اپنا گھر یاد آ رہا ہو, تبھی آپ کی زبان سے نکلتا ہے. تو اللہ تعالیٰ کی یاد اصل تو وہی یاد ہے, لیکن یہ بات کو ذرا غور سے سمجھیے گا, بعض دفعہ صرف اور صرف ہم زبان سے تسبیحاں کر رہے ہوتے ہیں, دل ساتھ نہیں ہوتا. کیا یہ برا عمل ہے؟ کیا ایسا نہیں ہونا چاہیے؟ ہونا تو بیسٹ تو یہی ہے کہ دل ساتھ ہو, لیکن بعض دفعہ ایسا نہیں ہوتا. مسئلہ نہ ہے کہ آپ دیکھیں جیسے انہوں نے کہا کہ بس ٹی وی دیکھ رہے ہیں یا کچھ کر رہے ہیں یا ذہن کہیں اور بھٹک رہا ہے, ہمارے تو دماغ نمازوں میں نہیں ساتھ ہوتے تو تسبیح کرتے ہوئے کیا ساتھ ہوں گے, تو ذہن کہیں اور بھٹک رہا ہے, زبان سے بس ذکر ہو رہا ہے, تو کیا نہیں کرنا چاہیے؟ پھر کرتے پھر بھی رہیں. جی ہاں, کرتے پھر بھی رہیں, اس کو چھوڑے نہیں. کبھی تو ذہن حاضر ہوگا نا, کبھی تو دل پہ دل بھی, کبھی تو کہیں خیال آ جائے گا کہ میں منہ سے کیا بول رہی ہوں. تو چھوڑنا نہیں ہے, یہ نہیں کہنا وہ اس کا کیا فائدہ تو پھر چھوڑو ہی, رہنے ہی دو. اب دل میں نہیں ہے لیکن زبان سے گانے گائیں گے تو وہ تو برا ہوگا ہی نا, اس سے بہتر ہے کہ دل نہیں پہ بھی ہے, دل نہیں بھی حاضر ہے, ذہن بھٹک بھی رہا ہے, تب بھی زبان سے اللہ ہی کا ذکر نکلتا رہے. کبھی تو وہ دن آئے گا کہ دل بھی واپس آئے گا, ذہن بھی پلٹے گا, کبھی تو وہ دن آئے گا نا. اور پھر دوسرا اس کا فائدہ یہ ہے کہ مسلسل زبان سے ذکر کرتے رہیں گے تو پھر بھی یہ امید کی جا سکتی ہے کہ مرتے وقت بھی زبان سے, چاہے تکلیف کتنی ہو رہی ہے, چاہے سب کچھ بھولا ہوا ہے, لیکن زبان سے ایک ہی بات نکلتی جا رہی ہے, کیونکہ وہی بات کہتے رہتے تھے ہمیشہ, وہی چیز نکلے گی نا زبان سے. کبھی اس کو یہ نہ سوچیے گا کہ فائدہ اس کا کچھ نہیں. ہاں وہ فائدہ نہیں ہے جو obviously آپ کا دل حاضر ہو تو ظاہر ہے اس کا تو وہ تو کیا ہی بات ہے, لیکن جیسے ہم یہ نہیں کہہ سکتے ایسی نماز کا, ویسے تو ہم کہہ دیتے ہیں ایسی نماز کا کیا فائدہ جس کے اندر ذہن ہی نہیں حاضر ہے, لیکن اس کا مطلب یہ نہیں کہ نماز چھوڑ دیں. ٹھیک ہے, پھر نماز پھر بھی پڑھیں گے, پھر بھی پڑھیں گے جیسی بھی ہے لیکن پڑھنی ہے. اسی طرح ٹھیک ہے وہ والا فائدہ نہیں ہے جیسے ہونا چاہیے, مگر ذکر پھر بھی کرتے رہیے, چھوڑیے نہیں. یہ نہ شیطان آپ کو بہکائے, کیا فائدہ, تمہارا ذہن تو بھٹکتا رہتا ہے, چھوڑو ایسے ذکر کو. ٹھیک ہے. اچھا جی شازیہ ناصر, آپ بتائیں گی کہ ذکر کی مجالس کون سی ہوتی ہیں؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
ذکر کی مجالس جیسے باجماعت نماز ادا کرنا ہے, اب نماز کے بعد اگر کچھ لوگ اپنے طور پہ بیٹھے ہوئے کو تسبیحات کر رہے ہیں وہ ہے, یا اس کے علاوہ کہیں قرآن پڑھا جا رہا ہے, سنا جا رہا ہے, تفسیر یا حفظ کیا جا رہا ہے, تو وہاں پہ یہ ذکر کی مجالس ہوتی ہیں.
اچھا بعض لوگ کہتے ہیں کہ اللہ ہو کی تسبیح وہ کرتے ہیں, کہتے ہیں اللہ کو یاد کریں اللہ ہو اللہ ہو, اور ان کے اوپر ایک حال سا بھی چڑھ جاتا ہے, پھر صرف ہو 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 کرتے رہتے ہیں, یہ بھی تو ذکر کی مجلس ہو گئی نا.
نہیں یہ تو ایک بدعت میں آ جاتی ہے, کیونکہ یہ اللہ یا آپ صلی اللہ علیہ وسلم کی طرف سے یہ ثابت نہیں ہے, یہ چیز آپ صلی اللہ علیہ وسلم نے کبھی ایسے ہلکے بنا کے کچھ ایسا نہیں کیا تھا.
جی صحیح ہے, بالکل صحیح ہے کہ ذکر کی بھی یعنی یاد رکھیے ایک بات, آپ کو لوگ کہیں گے یہ بھی تو ذکر کی مجلس ہے, وہ بھی تو ذکر کی مجلس ہے, دیکھیں تو یہ حدیث ذکر کی مجلس کے بارے میں آئی ہے. تو یاد رکھیے ذکر وہی ہے جو کہ آپ صلی اللہ علیہ وسلم نے بتا دیا, آپ کی سنت تھی یا آپ کا طریقہ تھا یا آپ نے صحابہ کو سکھایا تھا یا کہیں نہ کہیں سے اس کی دلیل ملنی چاہیے, تو وہ تو ذکر ہے. اب خود سے ہی ذکر بنا لینا کہ بھئی یہ بھی ذکر کی مجلس ہے وہ بھی ذکر, تو آپ تو جتنا مرضی کہتے رہیں جو مرضی بناتے رہیں, قرآن میں اس کی دلیل ہے کہ ذکر وہ ہے جو کہ اللہ تعالیٰ نے تمہیں سکھایا, وہ والا ذکر کرو. ٹھیک ہے, آپ سورہ بقرہ میں دیکھ سکتے ہیں, آیت نمبر نہیں مجھے اس وقت یاد ہے. جی تحسین آپ بتائیں گی کہ جب ذکر کی کوئی مجلس ہوتی ہے تو فرشتوں کا کیا حال ہوتا ہے ایسی مجلس کو دیکھ کے؟
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی سادہ, جب ذکر کی مجلس ہوتی ہے تو فرشتے دوڑے دوڑے اس مجلس کے قریب ہوتے ہیں اور زمین سے لے کے آسمان تک فرشتے اس مجلس کو گھیر لیتے ہیں اور ان کے لیے دعائیں بھی ہو رہی ہوتی ہے, ظاہر سی بات ہے اس مجلس میں جتنے لوگ شامل ہوتے ہیں, اور ایون اگر اس مجلس سے کوئی گزر, مطلب صرف جیسے کہ ہم دیکھتے ہیں کہ کہیں صرف کوئی گزر رہا ہو, مطلب وہ آ کے اسٹیپ خالی رکھتا ہے اور پھر نکل جاتا ہے, اس کی بھی مغفرت کی دعائیں ہوتی ہیں نا, کہ ایٹ لیسٹ وہ مجلس میں شامل ہوا ہے.
ٹھیک ہے جی. یاسمین اقبال آپ بتائیں گی کہ جو ذکر میں ذکر کی مجلس میں شامل لوگ ہوتے ہیں اللہ تعالیٰ کے ہاں ان کا کیا مقام ہے؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
جب ذکر کی مجلس جیسا آپ نے بتایا اکارڈنگ ٹو اللہ سبحانہ تعالیٰ اور اس کے رسول صلی اللہ علیہ وسلم مولی جی, جب وہ ذکر کی محفل ہوتی ہے تو فرشتے وہ ڈھونڈتے ہوئے جب وہاں پہنچتے ہیں کہ اللہ سبحانہ تعالیٰ کے اس کے درجے بہت بلند ہیں, کیونکہ اللہ سبحانہ تعالیٰ ان سے سوال کرتے ہیں فرشتوں سے کہ جب تم ان مجالس میں گئے تو تم نے کیا پایا, تو جب وہ بتاتے ہیں تو وہ پوچھتے ہیں کیا وہ, تو اللہ سبحانہ تعالیٰ ان سے پوچھتے کیا انہوں نے مجھے دیکھا ہے, کیا انہوں نے میری جنت دیکھی دور, مطلب ہر چیز انہوں نے دیکھی, تو وہ کہتے ہیں نہیں وہ صرف اللہ سبحانہ تعالیٰ, ہم سب اللہ پر غیب پر یقین کرتے ہیں, تو اللہ تعالیٰ ان کی بخشش کرتے ہیں, اور جو وہاں سے گزرتا بھی ہے اس گو کے مجلس میں نہیں شریک ہوتا اس کی بھی پھر بخشش کر دی جاتی.
جی بالکل صحیح آپ نے کہا. اس سے کیا پتہ چلتا ہے کہ ذکر کی مجلس کی بہت بڑی فضیلت ہے, بہت بڑی فضیلت, یعنی جب لوگ مل کے اللہ تعالیٰ کو یاد کرتے ہیں, مل کے ایک جگہ بیٹھ کے اللہ کا ذکر کرتے ہیں, اللہ کی کتاب کو پڑھتے ہیں, سیکھتے ہیں, سکھاتے ہیں, تو اس مجلس کی بدولت دیکھیں ایک ایسا انسان جو کہ اس کی انٹینشن بھی نہیں تھی کہ وہ کوئی ایسے اس میں کوئی شامل ہو یا کچھ سیکھے, لیکن وہ چونکہ اس مجلس میں حاضر تھا تو اس حاضری کی وجہ سے ہی اللہ تعالیٰ اس کی بھی بخشش فرما دیتے ہیں, اور وہ جو باقیوں کو مل رہا ہے اللہ تعالیٰ کا فضل و کرم ہے کہ اس کو بھی مل جاتا ہے صرف مجلس میں شامل ہونے کی صورت میں. اب یہ نہیں ہے کہ ہمیں اس مجلس کو کہہ دیں یہ وہ مجلس ہے جو کہ ماتم کی مجلسیں تو آج کل ان کے نام رکھے ہوئے ہیں نا, کہ محرم میں مجلس ہوتی ہے وہ تو مجلس اسی کو سمجھ لیں کہ دیکھو جی ہم بھی ایک مجلس کر رہے ہیں, تو اس میں پھر کیا ہوگا؟ پھر ہم کہیں گے یہ میں نے آیت نمبر نکال لی ہے آپ کے لیے, سورۃ البقرہ دوسرا پارہ ہے آیت نمبر 239 ہے, فَإِذَا أَمِنْتُمْ فَاذْكُرُوا اللَّهَ كَمَا عَلَّمَكُمْ مَا لَمْ تَكُونُوا تَعْلَمُونَ, کہ جب تم امن کی حالت میں جاؤ اللہ کا ذکر اس وقت ایسے کرو جیسے کہ اس نے تمہیں سکھایا ہے جو تم نہیں جانتے تھے, جیسے اس نے تمہیں سکھایا ہے, یہ نہیں کہ تم خود ہی شروع ہو جاؤ جو بھی اپنے طریقے کرنے, تو وہ نہیں ہونا چاہیے. ٹھیک ہے, تو اس لیے یہاں پہ یہ چیز کو رکھنا ضروری ہے ذہن میں کہ مجلس کے مطلب کیا ہے, کیونکہ یہ نہ ہو کہ ہم بدعات کو مجلس سمجھ کے اور پھر اس کے اندر شامل ہو جائیں, لیکن ہم یہ دیکھتے ہیں اس کے بعد جب ہم صحیح ایک جیسی مجلس آپ صلی اللہ علیہ وسلم نے ہمیں بتائی سکھائی اور آپ کی سنت سے ملتی ہے, جب ایسی مجلس ہوگی تو اس کے جو فیض ہے نا, اس کی جو برکتیں ہیں, وہ آپ اکیلے میں بیٹھ کے سیکھنا چاہیں سکھا رہے ہوں اکیلے میں, وہ برکات نہیں مل سکتی جو ایک مجلس کی ہوتی ہیں. اسی لیے میں ہمیشہ کہتی ہوں کہ جو لائیو کلاس ہے ہماری, جو یہ بھی ایک ورچوئل مجلس ہے, اس میں ہم سب بیٹھے ہوئے ایک دوسرے ساتھ بات کریں, دیکھیں میں اکیلی تو نہیں نا اس وقت جو بات کر رہی ہوں, آپ کے ساتھ ہے, آپ میرے ساتھ بات کر رہے ہیں یا آپ کو سکھایا جا رہا ہے تو سب سن رہے ہیں, تو یہ بھی ایک مجلس ہے, تو اس مجلس کا بھی آپ اہتمام کریں کہ میں اس مجلس میں شامل ہو جاؤں. وہ چیز آپ اکیلے بیٹھ کے بھی کر سکتے ہیں, وہی آپ مجلس میں کر سکتے ہیں, اسی طرح آپ لوگ اپنے گروپس میں ڈسکشنز کرتے ہیں، اسی طرح آپ لوگ کوئی مثال کے طور پہ آپ ٹیسٹ کی تیاری کر رہے ہیں، سب مل کے کر رہے ہیں، تو مل کے ایک اللہ کا ذکر ہو رہا ہے، آپ فون پہ ہیں یا جیسے بھی، ان مجالس کی قدر کیجیے کیونکہ یہ مجالس بہت فیض پہنچاتی ہے. تو اللہ تعالیٰ ہم سب سے قبول فرمائے. اب میرے خیال میں کوئی بھی نہیں رہ گیا جس سے میں نے نہ سوال کیا ہوں. ٹھیک ہے، کلاس بھی انشاءاللہ شروع ہونے والی ہوگی، پھر نیکسٹ ٹائم اور لوگ بھی آئیں تاکہ پھر ریویو دیکھیں. میں نے اکیلی نے تو نہیں کرنا نا، اگر آپ لوگ بھی جواب نہیں دیں گے تو پھر کیا. جی ناہید صدیقی، آپ کا نام مجھے نظر نہیں آ رہا، آپ کا نام مجھے نظر نہیں آ رہا، ان کو ان میوٹ کر دیں اگر آپ کو نظر آ رہا ہے ان کا نام. اچھا جی، آپ کا نام نظر آ گیا مجھے. ٹھیک ہے
جی. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. جی کون سی ایسی دعا ہے جو آپ صلی اللہ علیہ وسلم اکثر مانگا کرتے تھے؟
صلی اللہ علیہ وسلم ہمیشہ جو کثرت سے دعا مانگتے تھے اس کے بارے میں بتایا کہ اے اللہ ہمیں دنیا کی بھلائی عطا کر اور آخرت کی، ربنا آتینا فی دنیا حسنت و فی الآخرت حسنت وقنا عذاب النار. یہ بہت زیادہ اس کی فضیلت ہے، رسول اللہ علیہ وسلم بہت دعا مانگا.
اور کہاں پہ مانگنا چاہیے؟
یہ ہر وقت جب موقع لگے، نماز سے اتحیات اور کے بعد مانگتے
ہیں. آپ صلی اللہ علیہ وسلم نے اس کو مانگنے کو بتایا ہو کہ یہاں پہ یہ مانگو؟
یہ اتحیات کے بعد، سلام سے پہلے نماز کے اندر مانگنا چاہیے. تو
ہاں وہ تو آپ کا کہنا ہے نا، لیکن کوئی ایسی اسپیسیفک جگہ جہاں پہ آپ صلی اللہ علیہ وسلم نے بتایا ہو؟
صلی اللہ علیہ وسلم جب حج کرنے جاتے تھے تب بھی طواف کرتے ہوئے یہی دعا مانگتے تھے.
زمانی اور ہجری اسود کے درمیان اس خاص اس دعا کو بتایا گیا کہ یہ مانگو، اور آپ دیکھتے ہیں یہ کتنی جامع دعا ہے. اس میں دنیا
کچھ اور نہ یاد ہو تو ہم سب یہی پڑھتے ربنا آتینا فی دنیا.
جی بالکل، جزاک اللہ. جی ارم، آپ بتائیں گی کہ وہ کون سی دعا ہے جس کو اگر میں صبح کو 100 دفعہ پڑھ لوں تو شام تک شیطان سے میری حفاظت رہے گی؟ کوئی بتا سکتے ہیں کوئی ایسی دعا مجھے؟ آپ سے بتائیں پھر کیا کہیں گے ہم.
جی لا الہ الا اللہ وحدہ لا شریک لہ لہ الملک والحمد وہو علی کل شیء قدیر.
شاباش. یہ 100 دفعہ پڑھیں گے تو کیا مطلب ہے کہ 24 آورس میں شیطان سے محفوظ رہوں گے؟
جی سر، صبح سے اگر پڑھ لیں تو شام تک شیطان سے محفوظ رہیں گے، اور پھر اس کا اجر بھی بہت زیادہ ہے.
پھر سے پڑھیں تو صبح تک محفوظ رہیں گے. تو اسی لیے صبح شام کی دعاؤں میں یہ دعا شامل ہونی چاہیے، اور ان دعاؤں کو اگر یاد نہ کیا تو پھر تو یہ کتاب میں ہی لکھی رہ جائیں گی. تو اس لیے ان کو یاد کرنا ضروری ہے، خاص طور پہ جو دعا نماز میں آپ صلی اللہ علیہ وسلم نے ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو بتائی تھی، وہ یاد کرنی اس لیے ضروری ہے کیونکہ دیکھیں ربنا آتینا بہت اچھی دعا ہے، اور بھی آپ صلی اللہ علیہ وسلم دعائیں مانگا کرتے تھے، مگر اگر کسی خاص دعا کو آپ صلی اللہ علیہ وسلم نے فرمایا ہو کہ جب نماز پڑھو تو پھر یہ دعا مانگو، تو پھر وہ تو لازمی ہمیں مانگنی چاہیے نا. تو اس لیے وہ دعا تو اللہم انی ظلمت نفسی ظلمن کثیرہ والی دعا جو ہے، یہ والی تو ضرور یاد کر لینی چاہیے ہمیں. انشاءاللہ تعالیٰ نیکسٹ سیشن میں ہم اور یہ دعاؤں کو دیکھ لیں گے. میرے خیال میں سبھی لوگوں کا ہو گیا، اگر کوئی رہ گیا ہو تو بتائیں گروپ میں. ٹھیک ہے، سب لوگ ہو گئے الحمدللہ. ٹھیک ہے، جزاکم اللہ خیرا کثیرا. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. انشاءاللہ تعالی امید ہے کہ اگلی دفعہ اور لوگ بھی جوائن کریں گے جو اس دفعہ نہیں آ سکے. ٹھیک ہے، انشاءاللہ ہم کلاس کی طرف چلتے ہیں. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.